কথা সংসার শুনলে কথাহরুকো সংসার হয়ো কথা সংসার যাহা তপাই শুননু হুনেছ বিবিধ কথা নিবন্ধ নিয়াত্রা সংস্মরণ ভাবনা র উপন্যাস কথা সংসার শুননে কিতাব হো
স্বাগত ছ কথা সংসারমা নিউইয়র্ক শহরবাট তৈয়ার হুনে নেপালী অনলাইন রেডিও হিমালী স্বরহরু তপাই ইন্টারনেট কো ঠেগানা www.nepaliradio.com অথবা www.nepaliradio.org মারফত শুনদে হুনুহুন্ছ হিমালী স্বরহরুকো ইয়ো প্রস্তুতি হো কথা সংসার। কথা সংসারমা হামি বিভিন্ন কথা উপন্যাস মনোন্যাস ভাবনা র নিয়াত্রাহরু প্রস্তুত গর্ছৌ। কথা সংসারকো আজকো শৃঙ্খলামা হামি কথাকার অনমোল মণিকো কথা নীলিমা র গাঢ়া অন্ধ্যারো প্রস্তুত গর্দৈছৌ। ইয়ো কথা হামিলে নীলিমা র গাঢ়া অন্ধ্যারো শূন্যে কিতাববাট সাভার গরেকা হুঁ। ইয়ো কথামা স্বর দিনুভয়েকো ছ অচ্যুত ঘিমিরেলে। ইয়ো শূন্য কিতাব অর্থাৎ ইয়ো অডিও সিডি ভিতর অন্য চার কথাহরুমা টেস্ট টিউব বেবি র মেরি প্রেমিকা নীলো রুমাল হারায়েপছি কার্নেশন ধোঁয়া র তিম্রো ঝজলকো র অকারণ সংগ্রহ ছন। আজ আমি নীলিমা র গাঢ়া অন্ধ্যারো কথা সংসারমা শুনদৈছৌ।
কথাহরু শুননু পর্ছ, কথাহরু শুনাউনু পর্ছ। আউনুহোস একৈছিন কথা সংসার বানু।
নীলিমা র গাঢ়া অন্ধ্যারো কথা সংগ্রহবাট অব প্রস্তুত ছ এসেই সংগ্রহকো শীর্ষ কথা।
गाढ़ा अंधकार सबेरे टकटकिसकेको थियो। घामका किरणहरू निस्तेज हुँदै थिए। सडक पारी गुलमोहरको जागिएको रुख थियो। यो गुलमोहर फुल्ने मौसम हो। रातामे गुलमोहर फुलेका थिए। गुलमोहरको रुखको कापबाट आएको घामको तीखो किरण चहकिलो देखिएको थियो। त्यसबाट अनुहार बचाउन म बेला बेला देब्री हत्केलाले छेक्थेँ। हत्केलाले घाम छेक्ने काममा म पनि अरू जस्तै विफल भइरहेको थिएँ। ठिक त्यही बेला मलाई पुरुष स्वरले बोलायो, निलिमा। त्यति बेला म उही पुरानो छाता लिएर घन्टाघर मुनि उभिएकी थिएँ। घण्टाघर आफैमा प्राचीन सहर हो। यो घण्टाघर सहरमा दैवी शक्ति बोकेका देवी र कुमारीका टुँडालहरू छन्। सुकेनाश लागेर पात पैलाउँदै गएका वृक्षहरू छन्। यो दुलौटे सडकमा सडक बालबालिका रमाएर खेलिरहन्छन् रातभर दिनभर पनि। सडक उज्यालो बनाइराख्ने लाइटहरू जुनकेरी जस्तो हर रात जबरजस्ती बलिदिन्छन्। एक्लो सडक रोगेर गाढा अँध्याराले यी सबैलाई रातभर नग्याउँछ। यी सबैसँग रातभर खेल्छ, सँगै सुत्छ र घाम सडकमा ओर्लिनु अघि एका बिहानै यो दुलौटे सडकबाट बेपत्ता हुन्छ। हो, उसले एक्कासी बोलाएपछि मेरा सबै तन्द्रा बिहान गाढा अँध्यारो भागे जस्तै गरी भागे। सोचेँ, म को हुँ? को हो निलिमा? को हो यो पुरुष? उसले खोजेको निलिमा मै हुँ? वास्तवमा आजसम्म मलाई यसरी कसैले बोलाएको थिएन। उसले बोलाएपछि मसँग स्वास्नी मानिस हुनुको गन्ध अझै बाँकी छ भन्ने विश्वास आयो। स्वास्नी मानिससँग हुने आध्यात्मिक जादु मसँग पनि रहेछ भन्ने लाग्यो। स्वास्नी मानिसको आध्यात्मिक जादुले पुरुषहरू लट्ठ हुन्छन्, लट्ठ मात्रै होइन स्खलित पनि हुन्छन्, सकिन्छन् पनि। सायद स्वास्नी मानिसमा हुने यो आध्यात्मिक जादु मैले कहिल्यै हटाउन सकिनँ। र त म आज निलिमा भएँ कि म आफूलाई भत्किन लागेको पुरानो पार्टी पौवा जस्तो एक्लो उभ्याइरहेकी छु यहाँ। यो हिसाबले त कसैलाई आकर्षित गर्नु नपर्ने हो, तर एउटा पुरुष आवाजले बोलाइरहेछ। सोच्छु, त्यसो भए म को हुँ? यही पुरुषकी निलिमा? मैले कुनै ईश्वरको प्रार्थना गरिनँ। ईश्वरका नाममा पुजिने लोग्ने प्रेमी वा कुनै मूर्ति मैले पुजिनँ। त्यसैले म थालीमा अक्षतापाती बोकेर कहिल्यै मन्दिर छिरिनँ पनि। लोग्नेको अङ्गालामा रात बिताउनु, प्रत्येक दिन थिलथिलो जिउ लिएर आलस्य भएर उठ्नु, अस्वाभाविक रूपमा अर्काका लागि मेरो भुँडी बढाएर गर्भवती भइदिनु, घरेलु पीडाका यी कुनै अनुभव मैले लिन सकिनँ। यसो भनौँ, लिन पनि। मलाई सबै मान्छेहरू सधैँ पराया लागे। यी सबै मान्छेका आकृति म जस्ता होइनन् भन्ने लाग्यो। मलाई मेरो विचार आफ्नो लाग्दैन, स्वभाव आफ्नो लाग्दैन, अनुभव र सोच वा मसँग भएको भनिने विवेक यी कुनै पनि आफ्ना लाग्दैनन्। कोही यसलाई निजत्व दिन सक्लान्, तर मेरो जन्म निजत्व मात्र होइन। त्यसैले मलाई सधैँ लाग्छ, म को हुँ? स्मृतिमा मेरो विगत वा मेरो जन्मकथा बाल्यकाल यौवन अवस्था सबै दमिलो भएर नाच्छ। जति बेला म जन्मिएँ एउटा उमङ्ग छायो, दीपावली भयो, तर मेरो जन्म आइमाईको रूपमा भएको थियो। म नाङ्गै जन्मिएँ, नाङ्गै हिँडेँ, त्यति बेला पनि म आइमाई नै थिएँ। मेरो जिउ कसिलो भरिलो र पुष्ट थियो, त्यति बेला पनि म मात्रै आइमाई भएँ। जति बेला प्रेमी बने, पाउचु बजाएर छमछम नाचेँ ती दिनहरूमा पनि, अनि अझै बढी आइमाई भएँ। अहिले चाउरिँदै गएको गालाको डोब, झोल्लिँदै गएका हात पाखुराका मांसपेशी, आकर्षण घट्दो सुक्दै गएको मेरो नितम्ब, यी सबै हिजो मेरै थिए। सोध्छु, त्यसो भए हिजो म को थिएँ, आज म को हुँ? अनुत्तरित छु कि हिजो म कसिलो स्तन वा भरभराउँदो यौवन मात्रै थिएँ, कि हिजो विज्ञानको परीक्षण मात्रै थिएँ म? थाहा छ उसले बोलाएको निलिमा म होइन, तर उसले भनेका सबै कुरा सुनिदिन्छु। घण्टाघर मुनि उभिएर ऊ भन्छ, निलिमा तिमीलाई थाहा छैन, घण्टाघरको घडी उल्टो घुमिरहेछ। यस समयलाई यही घण्टाघरले कैद गरेको छ। हामी यसको मुनि छौँ र सेकेन्ड, मिनट, घण्टा सुईसँगै हाम्रो आयु घुमाइरहेका छौँ। लाग्छ उसले भनेका कुरा असत्य होइनन्। यो घडी बनाउने मान्छे निकै बुद्धिमान हुनुपर्छ। हामीलाई उसले विज्ञानको पछि पछि लगाइदियो, दिन र रातको भ्रम सृजना गराइदियो, र हामीमध्ये दिनमै घाम हराए पनि, जुन उदाए पनि, वा गाढा अन्धकार पसे पनि त्यसलाई दिन भन्न बाध्य छौँ। उसले आफ्नो भनाइ जारी राख्यो। कथाकार कुमार नगरकोटीको काठमाडौँ फ्युवर कथापात्रले जस्तो मैले उसलाई भनिनँ, महाशय, हाम्रो युगभरिका प्रख्यात अप्रख्यात दार्शनिक, चिन्तक वा धर्मगुरु सबै यही घण्टाघरकै सुईसँगै घुमे, चाहे त्यो सुई उल्टो घुमोस् वा सुल्टो। इतिहासका आकर्षक हल्लाबाजहरू प्लेटो, नित्से, गान्धी, फ्रायड, सार्त्र, मार्क्स, डेकार्ते, स्पिनोजा, ब्रेक्त, सिजी युङ्गी सबै उल्टो घुम्ने, घडीको सुईसँगै घुमे। त्यसैले डेकार्तेले भन्यो, म सोच्छु त्यसैले म छु। मैले सोचे पनि नसोचे पनि म त छु नै। त्यसो त घडी सुल्टो घुम्दा पनि म नहुन सक्छु, वा उल्टो घुम्दा पनि म हुन सक्छु। विज्ञान रहेसम्म म रहन्छु, तिम्रो चेतना रहेसम्म विज्ञान रहन्छ, त्यो घडीको सुई तिम्रो चेतना नरहे पनि घुमिरहनेछ। उसले नित्से, फ्रायड, गान्धी, डेकार्ते, स्पिनोजा, सिजी युङ वा कुमार नगरकोटी पढेको छ छैन मलाई थाहा छैन। अरूलाई नचिने पनि कुमार नगरकोटी त नेपाली नै हो, उसलाई त चिन्नु परे ठान्छु। कुमार अहिलेसम्म मरेको छैन, ऊ कहाँ भौतारी रहेको होला त्यो त म पनि जान्दिनँ। उसले कुमारलाई चिनेको वा भेटेको छ छैन पनि मलाई थाहा छैन। यो उसको व्यक्तिगत कुरा हो, मलाई कसरी थाहा हुन्छ? यदि थाहा हुन्थ्यो भने यो घण्टाघर मुनि उसले निलिमा भनेर एकहोरो कुरिरहँदा मैले केही प्रतिक्रिया गर्नुपर्ने हो, तर गरिनँ। जरुरी ठानिनँ पनि, बरु सोचेँ कुमारलाई यसै गरी कतै उभिरहेको भेट्यो भने यो मान्छेले के भनेर सम्बोधन गर्ला, कुमारको खोलिँदै गएको तालु देख्दा त्यो मान्छेलाई कस्तो लाग्ला। तर अर्को महत्त्वपूर्ण कुरा छ, उसले मलाई किन निलिमा निलिमा भनेर सम्बोधन गरिरहेको होला। निलिमा डेकार्तेले घोषणा गरेरै आफूलाई बिर्सिसक्यो, ऊ विज्ञान रहेसम्म बाँचिरहनेछ। इमेल, इन्टरनेट, गुगल वा यी प्राचीन पुस्तकालयहरूमा स्क्यान गरेर भए पनि उसलाई यहाँका विद्वान भनाउँदाहरूले जिउँदो राख्नेछन्। तर सायद तिमीले त अब मलाई बिर्सिसक्यौ, तिम्रो यात्रा गहिराईतिर गयो। प्रतिक्रिया विहीन भएपछि मेरो प्रतिक्रियाको अपेक्षा नगरी उसले व्यङ्ग्य गर्यो, समाजसँग मोहभङ्ग भएर तिमीले रोजेको सतहको मृगतृष्णा त्यागेर गरेको गहिराईतिरको यात्रा निरर्थक छ। तिमी गहिराईमा पुगेपछि तिम्रो बढ्दो बुढो सौन्दर्यले तिमीलाई घोस्नेछ, तिमी आफ्नो जन्मलाई धिक्कार्नेछौ, त्यसपछि तिमी यही असामाजिक जस्तो लाग्ने सामाजिक भिडमा मिसिन आउनेछौ। उसले मलाई उसकी पूर्व प्रेमिका निलिमा भन्ठान्यो भन्ने अनुमान लगाउन अब मलाई गाह्रो भएन। त्यो निलिमा उसकी स्वास्नी हुन नसकेकी प्रेमिका हुनुपर्छ, मैले त्यही अनुमान गरेँ। उसले सम्भावित स्वास्नी बनाएको थियो होला उसलाई, मैले त्यही कल्पना गरेँ निलिमा बारे। र मैले कल्पना के पनि गरेँ भने, यदि निलिमा यस पुरुषकी प्रेमिका भएको भए उनीहरू बीच विवाह अघि यौन सम्पर्क भयो कि भएन होला, जो वर्जित छ। उनीहरूले पक्कै एकअर्कालाई चुमेको त हुनुपर्छ, निधार ओठ, गाला र हत्केलाहरूमा, सहरका पार्क र रिसोर्टहरूमा पनि मस्तराम घुमेको हुनुपर्छ। यी दुवैले पक्का पनि कुनै प्राचीन मन्दिरमा विवाह गर्ने आधुनिक कसम खाए होलान्, आधुनिक शैलीमा सँगै रोएका थिए होलान्, र कतिचोटि सँगै हाँसेका पनि थिए होलान् यिनीहरू। यिनीहरू सिनेमा घर कसरी गए होलान्, नाटक हेर्न कसरी थिएटर छिरे होलान्, वा कसैले फ्याक्ट सोधिहाल्दा परिचय दिनुपर्दा कसरी लजाए होलान्। सूर्य पहेलिएको छ, घण्टाघर छेउका गुलमोहर बाहेकका रुखहरूमा मान्छेका करङ जस्ता हाँगा मात्र छन्। म घण्टाघर मुनि उभिएकी छु, डेकार्तेले भने जस्तै मैले सोचे पनि नसोचे पनि म त छु नै। घाम छ, सडक लमतन्न छ, हतार हतार क्याम्पस छिर्दै र निस्कदै गरेका प्राध्यापकहरू छन्, विद्यार्थीहरू छन्, प्रेमीहरू छन्। रानी पोखरी देखिएको छैन, क्याम्पसको भित्तो रङ्गीन छ, जहाँ धेरै राजनीतिक नारा पोतिएका छन्। म त्यहाँ कतै प्रेमका उक्तिहरू छन् कि भनेर आँखा डुलाउँछु, र छेउमा पनि ऊ उभिएको छ। हुनहुन आएर चलेका गाडीसँगै सहर हल्लिरहेछ लाग्छ, सडकमा हिँड्ने मान्छेहरू स्खलन पछिको थकाइ जस्तो शिथिल हिँडिरहेको देख्छु, र पनि झर्को लाग्दो गरी आउने गाडीका आवाज र हर्नलाई पचाएर हामी उभिएका छौँ घण्टाघर मुनि। तिमीले यो घण्टाघर मुनि छाडेर गए पनि म बाँचिरहेछु। उसले बिना कुनै सङ्कोच स्वाभाविक भएर भन्यो, बाँच्नका लागि मैले सबै थोक गरेँ र म अहिलेसम्म बाँचिरहेछु। कुरो टुङ्ग्याएर ऊ गजबले हाँस्यो र उसले बाँच्न गरेको भनेका सङ्घर्षका पर्दाहरू छोटकरीमा बिस्तारै यसरी उघार्यो। सधैँ जस्तै तिमीले त्यो साँझ मलाई यहाँ छाडेपछि बख्तरबन्द जस्तो कालो सिसा जडित गाडीमा तिमी चढेको देखेँ। त्यतिखेर मैले बोलाउँदै गर्दा तिमीले कालो सिसा भएको त्यो गाडीको ढोका लगाइसकेकी थियौ। मेरो आवाज त्यही सिसामा ठोकिएर मैतिर फर्किएको थियो। भोलिपल्ट पत्रपत्रिकाले लेखे तिमी विज्ञान प्रयोगशाला गएकी छौ, तर तिनले त्योभन्दा बढी जानकारी खुलाएका थिएनन्। बरु तिम्रो पासपोर्ट साइजको फोटो छापेका थिए। उसै पनि यहाँ पत्रकारहरू कुनै पनि जानकारी न भेरिफाई गर्छन् न इन्भेस्टिगेसन, कार्यालय बस्छन्, अश्लील साइटहरूमा नाङ्गा आइमाईका गुलाबी जिउ हेर्छन् र टट्टाएका आँखामा असन्तुष्ट अनुभूति गर्छन्। तस्विर हेरेर एकछिन तातिन्छन् र क्षणभरमै चिसिन्छन् पनि, अनि साँझ ढल्किँदै गएपछि प्राप्त अपुष्ट जानकारी छापेर पर्यावरण नष्ट गर्छन्। तर अचम्म भोलिपल्ट त्यही खबर मान्छेहरू चाख मानेर पढिरहेका हुन्छन्। तिम्रो समाचार पनि यिनै कुराबाट प्रभावित थियो। मैले तिमी विज्ञान प्रयोगशाला गयो भन्ने मात्र थाहा पाएँ। त्यसपछि भेट नहुँदा तिमी त्यहाँ पढाउन थाल्यौ वा अनुसन्धानमा लाग्यौ होला भन्ने ठाने, तर तिमीलाई भेट्न जान चाहिन। इमेलहरू भने प्रशस्तै पठाएको थिएँ। एउटा इमेलमा त हाम्रो विगतको धेरै यादहरू समेटिएको थियो र कोही लामो पनि थियो। तिम्रा नीला आँखाहरू भएको फोटो पनि मैले त्यही इमेलमा पठाएको थिएँ। एक साँझ म त्रिचन्द्र क्याम्पसको बाटो हिँड्दै थिएँ, ठ्याक्कै तिमी जस्तै मान्छेलाई पारी सडकमा देखेँ। निलो कुर्ता लगाएर महेन्द्र शालिगतिर बढिरहेको त्यो आकृतिलाई मेरा आँखाले पछ्याइरहे। हिँडाएको चाल पनि तिम्रै जस्तो लचकदार। हतार हतार यो ट्राफिक जाम छिचोलेर म पल्लो किनारमा पुगेँ। छिर्की हानेर अगाडि गएँ, उसको बाटो छेकेर उभिएँ र गम्भीर मुद्रा बनाएर उसलाई नमस्कार गरेँ। तर एकटकले हेरेपछि तिमी होइनौ भन्ने जाने र मैले आफ्नो गलत परिचयको षड्यन्त्र रचेर उसको आँखाबाट अलग पाएँ। कतिपल्ट त म तिम्रो यादले एकोहोरिएर कहिले चिया पसलमा चिया खाएर पैसा नतिरी हिँडेँ। म यस्तै धेरै सङ्घर्ष खेपेर रचेर बाँचेँ। त्यो घटनापछि पक्कै एक दिन भेट हुन्छ, यो पृथ्वी कत्रो होला र भन्ने पनि लागिरह्यो। ग्लोब समात्दा र उचाल्दा लाग्थ्यो मैले यो पृथ्वी स्थल नै उचालेको छु र उचालिने मध्येमा यो जमिनको कुनै कुनामा हिँडिरहेकी तिमी पनि छेउ। अनि के फरक पर्यो त, मैले मन नलगाएरै जवाफ फर्काएँ। ल, तिमीले छाडेपछि म कुनै पनि नसामा लट्ठ भइनँ। बिछोडको पीडाले मलाई पटक्कै छोएन। मैले पीडालाई मात्र आफ्नो ठानिनँ जुन औषध प्रेमीहरू बिछोडपछि ठान्छन्। मैले तिम्रा ती सबै चिठीहरू जलाएँ र खरानीमा बाँकी राखेँ सम्झनाहरू। अक्षरहरू टुक्रा टुक्रा पारेर जोड्नै नसक्ने गरी भत्काइदिएँ। उदृढ गम्भीर वा कठोर भए जस्तो पनि गर्यो। म आज यहाँ भेटिएँ यो पनि एउटा गम्भीर सङ्घर्ष हो। वास्तवमा म तिमीसँग भेट्दै थिइनँ, अन्त जाँदै थिएँ। भन, यत्रो वर्षपछि तिमी किन मसँग भेटियौ? ऊ एक नाश बोलिरह्यो। तिमीले छाडेपछि यहाँ धेरै भयो, घण्टाघर उल्टो घुम्यो, सुन्दरी प्रतियोगिता भयो, स्त्रीहरू प्रदर्शनीमा राखिए, होचापुड्काहरूको क्याटवाक हुन्थ्यो। तिमीले मलाई एक्लै छाडेपछि श्रीमतीद्वारा पालिएका पुरुषहरू प्रदर्शनीमा राखिए, डिस्कभरी अन्तरिक्ष पुगेर फर्कियो, पृथ्वीमा मङ्गल ग्रहको जग्गा किनबेच थालनी भयो, याचारी उद्योगमा कुखुराका चल्ला जन्माए जसरी टेस्ट ट्युबमा मान्छेका आकृतिका केटाकेटी जन्मन थाले र सबै आइमाई कुमारी रहन थाले, भ्रूण प्रत्यारोपण सफल भयो र साइनाको समस्या जन्मियो, कण्डमको जन्म भयो र वीर्यको स्वतन्त्रता खोसिएको विरोधमा उत्रिए। तिमीले छाडेपछि यहाँ विज्ञानले धेरै थोक गरिदियो। मलाई खित्का छाडेर हाँस्न मन हुँदाहुँदै पनि हाँसिनँ। सोध्छु म यहाँ किन उभिएँ, उसलाई किन बताउँ, मैले कुनै योजना गरेर उसलाई भेटेको थिएन, अब किन भेटिएँ भनौँ। यहाँसम्म आइपुग्दा म केबाट के भएँ, म को हुँ, आफैलाई सोधिरहेको म कसरी उसको प्रश्नको जवाब फर्काउँ। उसलाई देखेपछि एक मनमा लाग्यो, मान्छेहरू देखिएको स्वरूप बिम्ब मात्रै हो, उनीहरूको अस्तित्व छ भन्नु देखिएको सग्लो आभास मात्रै हो। मान्छेहरू आफैले सिर्जना गरेका यस्तै भ्रमपूर्ण आवासहरू बोकेर हिँडेका छन्। दुःखका ससाना कणहरू जोडेर सिङ्गो जीवन बनाइरहेका छन्। प्रत्येक सुखको अर्को पाटोमा दुःख र दुःखमा पनि दुःख नै बोकेर बाँचेका छन्। घण्टाघर छेउका अपरिचित दृश्यहरू चलमलाउँछन्। सिरिस र गुलमोहरका हाँगाहरू हावाको झोक्काले सुसाउँछन्। हाँगा सुसायो वा पात मैले देखिनँ, सुने मात्र। मैले सिरिस र गुलमोहरका रुखतिर आँखा तन्काइरहेको बेला पुरानो बस पार्कपट्टिबाट मुर्दा बोकेका अपरिचित मान्छेको हुल अगाडिबाटै आर्यघाटतिर हिँड्यो। कहाँ लगिँदैछन् यी लासहरू, नचाहेरै पनि म उसलाई सोध्छु। बिक्रीका लागि। ऊ सजिलो गरी जवाफ फर्काउँछ, तिमीले मलाई छाडेपछि यी सबै भए। लासहरू थाना लगिन्छन्, लासहरू अदालत लगिन्छन्, लासहरू मन्त्रालय लगिन्छन्, लासहरू झण्डावाल गाडीमा पनि हिँड्छन्। अख्तियार, आयोग, अनुसन्धान केन्द्र, गुम्बा, चर्च, मन्दिर, मस्जिद, दरबार सबैतिर लासहरू जान्छन्, किनभने अचेल लासहरू बिक्री गरिन्छन्। उसका अभ्यस्त कुरा सुनेर म दङ्ग हुन्छु। अनौठा कुरा गर्ने यो मानिस अर्थात् निलिमाको प्रेमी अनौठो छ। सोध्छु, महाशय, गलत मान्छेसँग तपाईँ आफ्नो व्यस्त समय बर्बाद गरिरहनु भएको छ, माफ गर्नुहोला, म तपाईँलाई चिन्दिनँ। तिमी निलिमा होइनौ, सायद तिमी तरङ्ग पनि नदेखिने गहिराईमा गयौ र मलाई भुल्यौ। तिमीले भनेको एकदम ठिक हो, सबै मान्छेहरू गलत छन्, कोही सही होइनन्। आफूलाई सही भन्नेहरू सबैभन्दा बढी गलत हुन्। बिस्तारै मान्छेहरू आफैलाई बिर्सिँदैछन्, कसरी अरूलाई सम्झ्यौन्। निलिमा, तिमीसँग भेट गर्न पाएकामा म खुसी छु। थाहा छैन किन हो, तिमीलाई म गलतहरूबीच पनि सही देख्छु। यति भनेर ऊ कमलाती मोडपट्टि लाग्यो, फेरि केही सम्झिसै गरेर फर्कियो र भन्यो, तिमीले मलाई बिर्स्यौ, ठिक गर्यो। सबैलाई सम्झिनुहुन्न, तर एक्कासी स्मृतिहरू टाढिन सक्छन्। त्यसले तिम्रो स्मरण क्षमतामा पनि असर पुर्याउन सक्छ। म तिम्रो उही पुरानो प्रेमी पदम हुँ, जसले तिम्रो नाममा धेरै रात सम्झनामा बिताएको छ र धेरै कविता तिम्रा लागि लेखेको छ, मात्रै निलिमाका नाममा। महाशय, माफ गर्नुहोस्, म निलिमा होइन, तपाईँ उस्तै अनुहार देखेर झोक्किनु भयो। म निलिमाको क्लोन हुँ, उस्तै दुरुस्तै उस्तै। मलाई निलिमा जस्तो बनाउन सकिन्छ कि सकिँदैन भनेर वैज्ञानिकहरूले परीक्षण गरेका थिए। उनीहरू परीक्षणमा सफल भए। यो सब विज्ञानले गरेको प्रगति हो। अघि तिमीले भने जस्तै, वा अनुबोलमणि भन्ने एउटा कथाकारले लेखे जस्तै, जसरी टेस्ट्युबमा बिरिएर डिम्ब घोलेर भ्रूण बने, जसरी एउटाको गर्भबाट अर्काको गर्भमा भ्रूण प्रत्यारोपण गर्न वैज्ञानिकहरू सफल भए, त्यसै गरी विज्ञानको अर्को सफलता हुँ म, क्लोन। म ठ्याक्कै अर्काको प्रतिरूपमा जन्मिएको हुन्छु र धेरैलाई भ्रम दिन सफल हुन्छु, जस्तो अहिले म तपाईँकी निलिमा भइदिएँ। उसको निधारका धर्साहरूको खुम्च्याइले ऊ अलमलमा परेर अस्पष्ट भएको प्रश्न हुन्थ्यो। उसले एकटकले मलाई हेरिरह्यो, शिरदेखि पाउसम्म, नितम्ब, स्तन, ओइलाउँदो अनुहारको चमक सबै सबै उसले गाढा तरिकाले हेऱ्यो। त्यसपछि घण्टाघर मुनि उसले आफ्नो हातको पुरानो घडी हेऱ्यो। घण्टाघर र उसको घडीमा समय बराबर थियो। उसले सायद यस्तै सोच्यो, घडी घुम्यो र फेरि उल्टो घुम्यो। त्यसपछि न उसले प्रतिक्रिया दियो, न त मेरो कुनै प्रतिक्रियाको प्रतीक्षा गर्यो। घण्टाघर मुनिबाट ऊ फटाफट पहेँलो सूर्य बढ्दै गरेकोतिर लाग्यो। गुलमोहरका रुखहरू उस्तै थिए, हाँगाहरू उस्तै थिए, पातहरू उस्तै थिए। आकाश धुम्म भएको थियो, जहाँबाट सबेरै बेपत्ता भएको गाढा अँध्यारो फेरि घण्टाघरतिर आउने तयारी गर्दै थियो।
किताबमा अहिले हामीले प्रस्तुत गरेको कथाको शीर्षक थियो निलिमा र गाढा अँध्यारो।
कथा संसारमा आज हामीले कथाकार अनमोल मणिको कथा निलिमा र गाढा अँध्यारो प्रस्तुत गर्यौं। यो कथा हामीले निलिमा र गाढा अँध्यारो सुन्ने किताबबाट साभार गरेका हौं। यो कथामा स्वर थियो अच्युत घिमिरेको। कथा उपलब्ध गराउनु भएकोमा अनमोल मणिलाई धेरै धेरै धन्यवाद। तपाईँ पनि हिमाली स्वरहरूको कथा संसारमा आफ्नो रचना र सृजनाहरू सुनाउन चाहनुहुन्छ भने हामीलाई nepalireadio@gmail.com आफ्नो रचनाहरू पठाउन सक्नुहुन्छ। हामी तपाईँको कथा, भावना, विचार, नियात्रा र संस्मरणहरू सबैलाई सुनाउँछौँ। म सहदेव हिमाली स्वरहरूको अन्य प्रस्तुतिहरूमा आउने नै छु। अहिलेलाई भने नमस्ते।
हिमाली स्वरहरू नेपाली मन र नेपालीपन सँग नजिक
जन्मभूमि छ स्वर्ग दपि गरी।
यो हो विश्वव्यापी अनलाइन रेडियो हिमाली स्वरहरू।